ನಿಂತ ಧಾದಿಂತ ತಕ ತಿರುಗಿಸ ತಾದಿದ್ದಾಗೆ ದಿನಗಿನ ನೀಟ ನಿಂತ ಧಾದಿಂತ ತಕ ತಿರುಗಿಸ ತಾದಿದ್ದಾಗೆ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ। नमस्कार, उज्यालो पल्चाको समय शुरू भइसक्यो। अबको झण्डै डेढ घण्टा हामी तपाईँसँगै बस्नेछौ। आज आइतबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ संघर्ष विष्टले। चिसो बढ्ने क्रममा नै छ, तर जति चिसो बढ्छ तपाईँको न्यानो माया पाउन हामी झनै उत्साहित हुन्छौ। त्यही भएर यो चिसो मौसममा तपाईँलाई भेट्न आइसकेका छौ। मलाई विश्वास छ अबको डेढ घण्टा हामी सँगै रहनेछौ। तपाईँ पनि घरको भित्तामा झुन्ड्या को रेडियोमा वा हातमा मोबाइल अथवा हाते रेडियो बोकेर हिँड्दै हुनुहुन्छ होला हामीलाई सुन्दै, अनि कोही चाहिँ चियाको चुस्की लिँदै त कोही सिरक भित्रै बसेर पनि हामीलाई सुनिरहनु भएको होला, केही मेलापात घाँस दाउरा जाने तयारीमा पनि हुनुहुन्छ होला। जे होस्, आफ्नो दैनिकी सुरु भइसक्यो अनि त्यो दैनिकीमै हामी पनि समेटिएका छौं, यो हाम्रो विश्वास हो। बिहान पत्र पत्रिकाको संगालो काया कैरन सकिएको छ। अब झण्डै आठ बजेसम्म हामी सँगै रहनेछौ। उज्यालो रेडियो नेटवर्कको दैनिक बिहानी प्रस्तुति उज्यालो फल्चामा हामी रमाइला कुराकानी सँगै उपयोगी जानकारी पनि दिनेछौ। हामीसँग आज विश्व इतिहासमा आजको दिन, आजका पाहुनामा दुईजना उपसचिव दिदी बहिनीसँगको भलाकुसारी।
बच्चा जन्मेपछि मैले पढ्न पाउँदिन होला भनेर, बच्चा पाँच महिनाको भएपछि मैले मेरा ती सबै पढाइलाई चाहिँ कन्टिन्यू चाहिँ अगाडि बढाएँ। अब त्यसमा परिवारको सहयोग, आफ्नो आत्मविश्वास, त्यो कुराहरूले नै काम गरेको।
आफू नकमाइकन स्वतन्त्र हुन सक्दैन र अन्त त मान्छेले अन्तमा पाउने भनेको स्वतन्त्रता हो रहेछ सबैभन्दा बढी। त्यसको चाहिँ एउटा बेग्लै खालको चाहिँ छुट्टै एउटा सन्तुष्टिको अनुभूति चाहिँ हुने रहेछ।
शिव्र रोजगारीमा अछाममा स्टेसनरी पसल खोलेर बस्नुभएकी इन्दिरा रेग्मीको अनुभव।
सुरुवातिर हाम्रो एउटा आत्मनिर्भर पनि भइने भयो अनि आफू बिजी पनि भइने भयो अनि आफूलाई अलि हौसला आए, मैले पनि केही गरेका छु नि त परिवारको लागि, होइन अब घरको काम धन्दा भन्दा पनि एक्स्ट्रा भनौँ न एउटा छुट्टै खालको अनुभूति, एउटा आफ्नो छुट्टै खालको सान हुन्थ्यो के।
मिडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको सुरुमा हामी गीत सुन्छौ तारादेवीको स्वरमा रहेको यो गीत, त्यसपछि फेरि पनि आउँछौ।
ಪಾರ್ವತಿ ಹೂ ನಾವು
मेरो नाम चाहिँ पार्वती होइन तर म पर्वतकी छोरी भने पक्कै पनि हुँ। म सजना तिमल सिन्हा उज्यालो पल्चामा आज तपाईँसँग छु। भर्खरै हामीले तारादेवीको स्वरमा रहेको यो गीत सुन्यौं। उज्यालो पल्चामा उज्यालो पल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौं।
इतिहासमा आज
आज 2076 साल मंसिर 22 गते आइतबार सन् 2019 को डिसेम्बर 8 तारीख हाम्रा लागि हरेक पल विशेष हुन्छन् तर केही पलले मात्र इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल थोरै पल अबको पालोमा सन् 1863 को डिसेम्बर 8 तारीखमा अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनले अमेरिकाको दक्षिण क्षेत्रको पुननिर्माणको लागि योजना घोषणा गर्नुभएको थियो। यो सँगै लिंकनले आफ्नो भाषणमा अमेरिकाको एकीकरणको कुरा पनि गर्नुभएको थियो। लिंकनले ल्याउनु भएको यो योजनाले उहाँको हत्यापछि पनि निरन्तरता पायो। अमेरिकाको एकीकरणमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ। यस्तै सन् 1863मा चिलीको सान्टियागो जेस्टिस चर्चमा भएको आगलागीमा 2500 मानिसले ज्यान गुमाएका थिए। र सन् 2012 को डिसेम्बर 8मा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा क्योटो प्रोटोकललाई सन् 2020 सम्मको अवधि थप गर्ने सहमति भएको थियो। क्योटो प्रोटोकलले जलवायु परिवर्तनको अध्ययन तथा कार्बन उत्सर्जन कटौती सम्बन्धी काम गर्ने गर्दछ। यसले कार्बन व्यापार सम्बन्धी कार्यक्रम पनि गरेको थियो। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौं। इन्दिरा रेग्मीले अछाममा स्टेशनरी पसल खोल्नु भएको छ। मासिक 60,000 रुपियाँ कमाउने भएपछि घर परिवार र समाजले हेर्ने नजर पनि बदलिएको उहाँ सुनाउनुहुन्छ। घरको काम सबै सकेर पसल खोल्ने काम उहाँले गर्नुहुन्छ। इच्छाशक्तिले व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ भन्ने सोच उहाँ राख्नुहुन्छ। साथी बिना नेउपानेले काठमाडौँ आएको बेलामा अछामकी इन्दिरा रेग्मीसँग कुरा गर्नुभएको छ।
स्वागत छ यहाँलाई उज्यालो फल्चाको सिप्र रोजगारीमा।
धन्यवाद।
अहिले के गर्दै हुनुहुन्छ?
अहिले अब एउटा आफ्नो व्यवसाय भन्नाले स्टेसनरी स्थापना गरेको छ। त्यो गरेको 5-6 वर्ष हुन लागिसक्यो। अब अहिलेलाई श्रीमानको जिम्मा छोडेर म यतै बाबुहरूसँग बस्ने गरेको छ काठमाडौँ। अनि व्यवसाय चाहिँ मेरो आफ्नै नाममा दर्ता छ।
स्टेसनरी पसल खोल्दा सुरुमा लगानी चाहिँ कतिको गर्नुभयो तपाईँले?
लगानी 3 लाखबाट सुरुवात गरेको हो। अहिले लगभग 7-8 लाखसम्मको किताबहरू होला त्यसमा मोटामोटी स्टेसनरीभित्र।
सुरुमा चाहिँ के राख्नुभयो तपाईँले?
बुकहरू अनि कपीहरू अनि स्टेसनरीमा चाहिने गिफ्ट सामानहरू त्यस्तोबाट सुरुवात गरेको।
कसैले अब यो स्टेसनरी पसल राख्दाखेरि फाइदा हुन्छ नाफा हुन्छ भनेर राख्नुभयो कि अब आफ्नै आइडियाले हो?
फाइदा नाफा भन्दा पनि एउटा अब यो हामी महिला उद्यमीसँग सहकारी गर्ने अब महिला उद्यमीको एउटा सदस्य हुने भएपछि अनि व्यवसाय नै महिलाको नाममा हुनुपर्छ अनि महिलाको नेतृत्वमा काम हुनुपर्छ महिलाहरूले अनि आफ्नो नेतृत्वमा एउटा व्यवसाय दर्ता गर्नुपर्छ अनि त्यसको आफैले आफ्नै नाममा दर्ता गराउनुपर्छ र त्यो स्थापना गर्नुपर्छ अनि भनेर दिदीहरूले यहाँबाट गएर हामीले भन्नुभयो। अनि एउटा 15 जनाको एउटा समिति बनाएर आफू पनि बचत गर्ने मासिक 500 का दरले त्यसमा बचत गर्ने र आफैले पनि एउटा सानसानो व्यवसाय खोलेर अनि काम सुरुवात गर्ने भन्ने खालबाट हामीले व्यवसाय सुरुवात गरेका हौँ।
तपाईँले अब त्यसको लागि चाहिने सामान चाहिँ कहाँबाट ल्याउनुहुन्छ?
सामान उतै नेपालगञ्ज सुर्खेतबाट लग्छु।
अब हुन्छ नि त नेपालगञ्ज सुर्खेत गएर सामान किनेर अनि फेरि बेच्दाखेरि अब कति जति नाफा हुन्छ एउटा सामानमा?
एउटा सामानबाट त्यही 10-15 अब डिस्काउन्ट पनि दिनुपर्छ। अब धेरै सामान किनेपछि त्यही खालको डिस्काउन्ट हुन्छ अनि थोरै सामान अब त्यसरी फुटकरमा अब होलसेलमा बेच्दा मिलाएर हुन्छ। त्यही अब एउटा सामानबाट 5-10 भन्दा बढी नाफा हुँदैन।
कतिपयले चाहिँ अब स्टेसनरी पसलबाट धेरै नाफा गर्न पनि मिल्छ भन्नुहुन्छ, तपाईँ चाहिँ के भन्नुहुन्छ?
त्यस्तो सोचेभन्दा बढीको नाफा त हुँदैन, अब आफूलाई खान लाउन आफ्नो व्यक्तिगत जीवनका आवश्यकताहरू पुरा गर्न चाहिँ पुग्छ।
अब अछाम भनिसकेपछि अब धेरैजनाले अछाम भनिसकेपछि अलि विकटै हो भनेर बुझ्नुहुन्छ होइन, अछाममा स्टेसनरी पसल चलाएर बाँच्न सक्ने अवस्था छ?
छ, बाँच्न सकिन्छ,
भनेको कमाइ राम्रै हुन्छ।
राम्रै हुन्छ।
मासिक आमदानी कति हुन्थ्यो?
मासिक आमदानी त्यही 50-60 हजार रुपियाँ हुन्छ।
यो भनेको त राम्रो हो नि होइन, अछाममा भएर पनि 50-60 हजार कमाउनु भनेको त?
हजुर, अरू स्टेसनरी पनि छन् हाम्रो नजिकै, तै पनि अब उनीहरूको भन्दा हामीले केही सामानहरू सस्तो दिने होइन, अब त्यसको अब कुनै सस्तो सामान अब सस्तोबाट हाल्ने, त्यसो गरेर पनि अब त्यो फाइदा निकाल्ने, अनि ग्राहकहरू धेरै बनाएपछि यताउता गरेपछि अनि आफूलाई
किन्ने मान्छेहरू चाहिँ अब सधैँ आइराख्ने हुनुहुन्थ्यो कि अब फेरि राख्ने त्यस्तो पनि हुन्थ्यो?
सधैँ आउने गर्नुहुन्थ्यो, सधैँ आउनुहुन्थ्यो, अब होलसेलमा लग्ने, अनि अब विद्यार्थीहरू स्कुलको भयो, स्कुलका कपीहरू, स्कुलका बुकहरू अब त्यो जिम्मा हुन्थ्यो, त्यही अनुसार अब बोर्डिङहरूको अनि बोर्डिङ स्कुलको कपीहरू पनि बेच्ने गर्थ्यौँ हामी।
घरमा चाहिँ को हुनुहुन्छ?
घरमा अब सासू हुनुहुन्छ, श्रीमान, अनि दुईवटा बाबुहरू छन्।
बाबुहरू पढाउनको लागि अब श्रीमानले अरू केही गर्नुहुन्छ कि अब यो स्टेसनरी पसलबाट नै पुगिरहेछ?
श्रीमानले पनि गर्नुहुन्छ, रोजगार संयोजक हुनुहुन्छ उतै अछाममै, श्रीमान पनि, उहाँको पनि आफ्नो कमाइ छ, अनि अब स्टेसनरी पनि छ।
यो स्टेसनरी पसलबाट अब महिनाको 50-60 हजार भन्नुभयो होइन, बाबुहरू पढाउनको लागि, घर परिवार चलाउनको लागि यसैले पुग्छ होला होइन?
हजुर, यसले पनि पुग्छ, अब केही ठुलो काम गर्न चाह्यो भने थप रकम पनि।
यो पसल राखेर अहिलेसम्म केही गर्नु भएको छ? यो पसलले नै यस्तो गरियो, यस्तो किनियो भन्ने केही भएको छ?
अब यो पसलबाट ठ्याक्कै अब यस्तो गर्यो भन्दा पनि अब यो पसलबाटको एउटा उपलब्धि भनेको एउटा बाइक किनेको छ, त्यही नै हो।
यो पनि अब बिस्तारै अब बाइक जोड्दै जानुभयो, पछि गाडी होला के होला होइन, घर होला काठमाडौँमा, यो सुरुवाती राम्रो होइन र?
हजुर, सुरुवाती राम्रो, एउटा आत्मनिर्भर पनि भइने भयो, अनि आफू बिजी पनि भइने भयो, अनि आफूलाई अलि हौसला, ए मैले पनि केही गरेका छु नि त परिवारको लागि होइन, अब घरको काम धन्दा भन्दा पनि एक्स्ट्रा भनौँ न एउटा छुट्टै खालको अनुभूति, एउटा आफ्नो छुट्टै खालको सानो हुन्थ्यो कि, सानो हुन्छ यसबाट।
कतिजना कामै नगरिकन यत्तिकै बस्नेहरू नै हुनुहुन्छ, महिलाहरू पनि अब श्रीमानले कमाएपछि पुगिहाल्छ नि, मैले किन दुःख गर्नु पर्यो र भन्ने धेरैजनाको बुझाइ छ, के भन्नुहुन्छ तपाईँ?
श्रीमानले गरेर मात्रै पुग्दैन, किनभने सबै चिज श्रीमानसँगै, मलाई यस्तो चाहियो, मलाई उस्तो चाहियो, मलाई यो किन्नु पर्थ्यो, ऊ किन्नु पर्थ्यो भनेर हामीले पनि श्रीमानसँगै हात थापेर अनि श्रीमानकै पिछा लागेर उहाँकै पर्खाइमा बसिरहनु पर्ने अवस्था छैन। अब पढेका महिलाहरूको उस्तै खालको काम छ, नपढेका महिलाहरूको उस्तै खालको काम छ, तर हामी पिछडिएको क्षेत्र भएर पनि हामीलाई पनि हरेक खालका अवसरहरू छन्, हामीले गर्न चाहनु पर्यो, भैँसी व्यवसाय, भैँसी पालेर दुध बेचेर पनि आत्मनिर्भर हुन सकिन्छ, बाख्रा पालेर, बाख्रा व्यवसाय गरेर बाख्राबाट पनि आत्मनिर्भर हुन सकिन्छ, हरेक व्यवसाय छन् कि, गर्न चाहने आफ्नो आफूसँग क्षमता हुनु पर्यो र आफू लगनशील भएर अगाडि बढ्यो भने कसैले कसैको दबाबमा बसिराख्नुपर्ने अनि कसैको हेपामा बसिराख्नुपर्ने, हामी पिछडिएका महिला हौँ, हामीले केही गर्न सक्दैनौँ, हामीले नगरे पनि हुन्छ, श्रीमानले नै गर्छ भन्ने जस्तो सोच बनाएर हामीले बसिराख्नु अहिलेको यो युगमा, यो समयमा म त उचित ठान्दैन, गर्न सकिन्छ सोचेपछि।
पक्कै पनि अब तपाईँले जस्तै सोच सबै महिलाले राख्ने हो भने नेपालमा अब सायद कोही पनि महिला बेरोजगार हुनुहुन्न होला होइन, आशा गरौँ कुनै दिनमा यो पनि सफल होला। पछिसम्म अब यसैलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ कि भयो अब चाहिँ म योबाट पुग्यो, योभन्दा पनि ठुलो केही गर्छु भन्ने सोच बनाउनु भएको छ अहिले?
अब सोच त ठुलै गर्छु भन्ने पनि छ, अब समय परिस्थितिले नभ्याएसम्म यसलाई निरन्तरता दिन्छु, यदि समयले भ्यायो, सबै कुराहरूको मिल्यो भने अब व्यवसायलाई बढाउन र अर्को व्यवसाय चेन्ज गर्न पनि सकिन्छ।
अर्को के गर्दै हुनुहुन्छ?
अर्को भन्नाले अब कुनै अरू व्यवसाय हुन्छ नि, अब के गर्ने, अब राम्रो जागिर गर्ने कि व्यवसाय छोडेर होइन, अब के गर्ने आफूलाई उपयुक्त खालको त्यो गर्न पनि सकिन्छ।
योजना बनाउँदै हुनुभएको?
हजुर, योजना बनाउँदैछौँ।
जति पनि तपाईँको योजना छ त्यो चाँडै सफल होस्, हाम्रो सिफ्र रोजगारीमा आएर आफ्नो अनुभव सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
हजुरहरूलाई पनि धन्यवाद। अब हामी एउटा पिछडीको क्षेत्रबाट यहाँसम्म काठमाडौँसम्म यो महिला उद्यमीको कार्यक्रममा सहभागी भएर अनि हजुरहरूसँग यस्तो भलाकुसारी एउटा सञ्चार माध्यमबाटै हामीले आफ्नो कुरा राख्न पाउँदा होइन हामी पनि एकदम खुसी छु, एकदम आभारी छौँ। अब आगामी दिनहरूमा हाम्रो असामी आवाजहरू, असामी महिलाहरूको बोलीहरू पनि को पनि कदर हुनेछ, बोलीहरूको पनि भ्यालु भनौँ न केही परिवर्तन आओस् भन्ने कुरा राख्दै यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद।
असममा स्टेशनरी पसल खोलेर बस्नुभएकी इन्दिरा रेग्मीको अनुभव सुन्यौं। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। यसै गरी हामीलाई अरू पनि विभिन्न एफएम रेडियो स्टेशन मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। उज्यालो फल्चामा अब भने हामी नारायण गोपाल र ज्ञानु राणाको स्वरमा रहेको गीत सुन्छौं, जसमा शब्द रहेको छ राममान त्रिषित र संगीत भर्नुभएको शिवशंकरले। यो गीत सुन्छौं, त्यसपछि फेरि पनि आउँछौं।
मान्छे को माया यहाँ खोला को पानी जस्तो, किनारे लछोई भागने लहरे को पानी जस्तो। आवेश मात्र नै हो तिर्खाको राम्रो अर्को, एक भेष मात्र नै हो, एक भेष मात्र नै हो।
तिम्रो हेराइमा केवल आँखा छ मुटु छैन,
तिम्रो बोलाइमा स्वर छ ढुकढुकी केही छैन। मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनार लछोई भाग्ने लहरको बानी जस्तो। पानीलाई आकार दिने कोशिश नगर,
तिमी हावालाई सब भार दिने कोशिश नगर। मान्छेको माया यहाँ,
मान्छेको माया यहाँ खोलाको पानी जस्तो,
रात भगाई आउने
भाग्ने
जोश छ जागर छ गर्छु केही आट छ भर छ हिम्मत छ जिम्मेवारी छ। भएका छौ दुई बाटा एक बोक्दै छौ सम्भावना आने ग्लोबल आयामी।
ग्लोबल आयामी बैंक र जनता बैंक एक भई बनेका छौं अझ बढी उत्कृष्ट मजबूत र संगठित। ग्लोबल आयामी बैंक लिमिटेड।
ग्लोबल आयामी।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
जाउँ जाउँ साथी खाता खोल्न, जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ। स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि लिऊ। बिरामी हुँदा अस्पताल बसेको दुर्घटनामा परेको दुवैको स्वास्थ्य बिमा हुन्छ रे। एकपल्ट बुझ्नै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि। जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ। स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि लिऊ।
सनराइज ब्याङ्क, हामी सँगसँगै।
धन्न केही भएन, दिन त बलियो नै रहेछ। गाडी चाहिँ मजाले बिग्रे जस्तो छ त।
हामी बाँच्यौँ भन न, गाडीको पिर नगर। गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन, जहिले र जहाँ पनि हुन सक्छ। त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 4447417 4445090।
कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्ट चियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।
प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। तपाईँ हुनुहुन्छ उज्यालो फल्चामा। हामी हरेक दिन आउँछौँ उज्यालो फल्चाको साथमा। हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो रेडियो नेटवर्क र उज्यालोको मोबाइल एप्लिकेशनसँगै उज्यालो अनलाइन .com पनि सुनिरहनु भएको छ भने 90 मेगाहर्जमै हामीलाई धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुनिरहनु भएको छ। यसै गरी चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरङ्ग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएमबाट हामीलाई सुनिरहनु भएको छ भने बर्दियामा रेडियो राम ज्ञानु र रेडियो टाइगर, जाँझरकोटमा रेडियो जाँझरकोट, रुकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाजबाट सुनिरहनु भएको छ। यसै गरी डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनसेर, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, शंखुवासभामा गुरास एफएम, मुगुमा रेडियो खेसमा मालिका, नुवाकोटमा मिक्स एफएम, हुम्ला सिमीकोटमा रेडियो कैलाशबाट सुनिरहनु भएको छ भने पाल्पामा रेडियो मुक्तिनाथ र जाजरकोटमा रेडियो हाम्रो पाइलाबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। उज्यालो पल्साको साथमा हामी सधैँ आउँछौं। बिहान छ बजे समाचारमूलक प्रस्तुति कार्यक्रम काया कैरन प्रस्तुत हुन्छ, त्यो सकिएपछि उज्यालो पल्साको समय शुरू हुन्छ अनि झण्डै 8 बजेसम्म हामी रहन्छौ। यो बीचमा विविध सामग्रीहरू हामी प्रस्तुत गर्ने गर्छौं। आज पनि यति बेलासम्म हामीले इतिहासमा आजको दिन सिप र रोजगारीमा अछाममा स्टेशनरी पसल खोलेर बस्नुभएकी इन्दिरा रेग्मीको अनुभव अनि गीत सुनिसकेका छौं। हामीसँग मीडियामा आज आजको बजार आजका पाहुनामा दुई उपसचिव दिदी बहिनीसँगको भलाकुसारी बाँकी नै छ। मीडियामा आजको पालो भएको छ अनि सबैभन्दा पहिले मैले खबर सम्बन्धी जानकारीहरू नै लिएर आएकी छु र खबरको कुरा गर्नुपर्दा चाहिँ मौसम सम्बन्धी कुरा गरौं। मौसम उज्यालो घर अगाडिको कुरा गर्नुपर्दा चाहिँ मौसम आकाश हेर्दाखेरि अलिकति खुल्न खोजे जस्तो पनि देखिन्छ, उज्यालै छ। तर अहिले समग्रमा देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ पहाडी क्षेत्रको मौसम चाहिँ आंशिक बदली भएको छ, अरू ठाउँको मौसम चाहिँ सामान्यतया सफा नै छ भनेर मौसमविदले बताएका छन्। र आज त्यसको कुरा गर्नुपर्दा देशको मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम चाहिँ सामान्यतया सफा नै रहनेछ भनेर पनि मौसमविदले अनुमान गरेका छन्। मौसम सम्बन्धी जानकारी प्रस्तुत गर्यौं हामीले उज्यालो पल्सामा। अब अरू प्रसंगतिर लागौं। अरू प्रसंगमा मैले कान्तिपुर दैनिकमा आज छापिएको एउटा खबर लिएकी छु, मागेरै अन्तर्जातीय बिहे भनेर, जुन पछिल्लो समय परिवर्तन भइरहेका छन् यी परिवर्तनको एउटा राम्रो नतिजा पनि हो यो। बझाङको खबर छ, गाड़ी घोड़ा सहितको जन्तीको लावा लस्कर खलापाटा गाउँबाट रैको सितिर जाँदै थियो। वडा अध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित झण्डै 300 गैर दलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर मोरियो। बेहुली घर ध्वजा पताकाले सिंगारिएको थियो। दुलहीका बुबा रमेश बिकले जन्तीलाई टीका लगाइदिनुभयो। गाउँका अरू दलितले चिराग बालेर दुल्हा पक्ष र जन्तीको स्वागत गरे। दुल्हा हुनुहुन्थ्यो स्थानीय गैर दलित समुदायका दीपक बोहरा। दुलहीको माइती घरभित्र वैवाहिक कार्यक्रम हुँदै थियो। आँगनमा जन्ती र दुलही पक्षको रातभर नाचगान र रमाइलो चल्यो। सबै जन्तीले त्यही खाना खाए, त्यो रात दलित बस्तीमै बिताए। जन्तीमध्ये 95% भन्दा बढी मानिस दलितको घरमा खाना खाएर त्यही पहिलो पटक सुतेका थिए। अन्तर्जातीय विवाह गरेका कारण आफ्नो जन्मथलो छाडेर भोग्नु परेको हिंसाको शिकार हुनु परेको घटना थुप्रै छन्। झन बझाङमा त छुवाछुत यतिसम्म व्याप्त छ कि कानूनले दण्डनीय भन्दा भन्दै पनि दलितहरूमाथि सार्वजनिक स्थलमै विभेद हुने गरेका छन्, जसलाई त्यहाँको समाजले सामान्य रूपमा लिने गरेको छ। दलितसँग प्रेम सम्बन्ध भएका कारण समाज मात्रै होइन परिवारबाटै बहिष्कारमा पर्ने पनि जिल्लामा धेरै छन्। परिवार मात्रै होइन सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न भएको यो विवाह भने छुवाछुत विरूद्धको नमूना भएको छ। बिथरचिर गाउँपालिका 9 सुनकुडा खलापाटाका दीपक बोहराले त्यही ओडामा पर्ने रैकोसी गाउँकी रूपा कुमारी विकसँग मावि विवाह गरेको कुराले जिल्लाभरि चर्चा पाएको छ। शुरूमा त दलितको घरमा जन्ती कसरी जाने होला भनेर अप्ठ्यारो लागेको थियो दीपकका एक छिमेकी केश विष्टले भन्नुभयो। पछि उनीहरू बिहे नै गर्छन् भने हामीलाई जन्ती जान के अप्ठ्यारो भन्ने लाग्यो। गाउँका सबै जन्ती गयौं, धुमधामसँग विवाह भयो। बेहुलाका बुबा कमलले भने मान्छे बीचको विभेद तोड्न आफूले धुमधामसँग दलितकी छोरीलाई बुहारीका रूपमा भित्र्याएको बताउनुभयो। जमाना कहाँ पुगिसक्यो, हामी यो जात र त्यो जात भन्दै बसेका छौं, उहाँले भन्नुभयो। हाम्रै पालामा यो अन्धविश्वास हटाउन सकेनौं भने पछि पर्छौ। उहाँले अन्तर्जातीय विवाह भए पनि जन्तीमा गाउँलेको भव्य उपस्थितिले अन्धविश्वासको जरा कमजोर हुँदै गएको आफूले अनुभव गरेको पनि बताउनु भएको छ। दुलहा दीपकले पनि आफूले चाहेको कन्यालाई जीवनसाथीका रूपमा पाउँदा निकै खुशी लागेको बताउनु भएको छ। गाउँले कुरा काट्छन् कि भन्ने लागेको थियो, तर सबै जन्ती गइदिए, मलाई त निकै खुशी लागेको छ, उहाँले सुनाउनुभयो। सामाजिक विभेद अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै बिथर्ड चीड गाउँपालिकाले यस जोडीलाई सम्मान गर्ने भएको छ। जिल्लामै पहिलो पटक सामाजिक रूपमै स्वीकार गरेर अन्तर्जातीय विवाह भएको यो पहिलो पटक हो। गाउँपालिकाका प्रवक्ता हर्क बोहराले भन्नुभयो, यसले हाम्रो गाउँपालिकाको इज्जत बढ़ाएको छ। नवविवाहित दम्पति दीपक बोहरा र रूपाकुमारी बिकको तस्विर सहितको यो खबर आज मागेरे अन्तर्जातीय बिहे शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अब हामी सुर्खेततिर लागौं। कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया शुरू गरेको छ। छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले बैंक खाता खोल्ने कार्यक्रम ल्याएको हो। चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मिएका छोरीका लागि बैंक खाता, छोरीको सुरक्षा, जीवनभरिको नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ। कार्यक्रम अन्तर्गत पहिलो महिना 1,000 र दोस्रो महिनादेखि 20 वर्षसम्म मासिक 500 रूपियाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ। यस हिसाबले छोरी 20 वर्ष पुग्दा 1,20,500 रूपियाँ जम्मा हुन आउँछ। छोरीलाई बैंक खाता कार्यक्रममा सहभागी गराउन अभिभावकले 3 मुख्य शर्त पालना गर्नुपर्ने हुन्छ। छोरीलाई कम्तीमा माध्यमिक तह उत्तीर्ण गराउने, प्रचलित कानूनको अधीनमा रहेर छोरीको उमेर 20 वर्ष नभएसम्म विवाह नगराउने र छोरी छोरीबीच लालन पालन, हेरचाह र संरक्षणमा कुनै असम्मान व्यवहार नगर्ने प्रतिबद्धता अभिभावकले जनाएपछि मात्रै यो कार्यक्रममा सहभागी हुन पाइन्छ। कर्णालीमा उमेर नपुग्दै छोरीको विवाह गरिदिने प्रचलन छ। सानै उमेरमा विवाह हुँदा छोरीको पढ्ने रहर पूरा हुँदैन, उनीहरूलाई अर्काको घर जाने जात भनेर असमान व्यवहार गरिँदै आएको छ। यसकारण कर्णालीमा छोरा छोरी बीचको भेदभाव उच्च छ। पछिल्लो समय भ्रूण पहिचान गरेर गर्भमै छोरी मार्नेको संख्या पनि बढ्दै गइरहेको छ। छोरी पनि छोरा सरह सक्षम छन् तर कर्णालीमा छोरीलाई हेय भावले हेरिन्छ। पछिल्लो समय गर्भमै छोरी मारिने क्रम पनि बढ़ेको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भन्नुभयो, गर्भदेखि जीवनकालसम्मको सुरक्षाका लागि प्रदेश सरकारले बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम लागू गरेको हो। उहाँले यो कार्यक्रमले छोराछोरी बीच हुने भेदभाव मात्र होइन, कर्णालीमा माध्यमिक शिक्षा उत्तीर्ण गर्ने छोरीको संख्यामा उल्लेख्य वृद्धि हुनुका साथै बालविवाह अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। कर्णालीका अधिकांश स्थानीय तहले छोरी जन्म बचत खाता कार्यक्रम पनि सञ्चालनमा ल्याइसकेका छन्। प्रदेश सरकारले एक अभिभावकका बढ़ीमा दुईजना छोरीलाई यो कार्यक्रममा समेट्ने योजना बनाएको छ। कर्णालीमा छोरी बैंक खाता सरकारबाट मासिक 500 रूपियाँ शीर्षकमा यो खबर आज नागरिक दैनिकले छापेको छ। अरू खबरतिर लागौं हामी। अब कर्णालीमा पुग्यो अनि त्यसपछि बझाङको खबर पनि पढ्यो, अब भने ललितपुरतिर नै फर्क्यौं। ललितपुरमा खबर छ, मूर्ति चोरिन्छन् भेटिँदैनन् भनेर, यो खबर आज अन्नपूर्ण पोस्टले छापेको छ। सन् 1982 धुलीखेलको बोटुलबाट 12 शताब्दीमा बनेको उमा महेश्वरको मूर्ति हरायो। 3 वर्षपछि त्यो मूर्ति जर्मनको बर्लिन शहरमा भेटियो। बर्लिनका एकजना आर्ट डिलरले त्यो मूर्ति संग्रहालयलाई जर्मनी मार्क 1,00,000 झण्डै नेपाली 1,00,000 रूपियाँमा बेचेका थिए। नेपाल फर्काएपछि पाटन संग्रहालयको तेस्रो तलामा प्रदर्शनीमा राखिएको यो मूर्तिको सार यही लेखिएको छ। दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग ललितपुरका प्रमुख सन्दीप खनालका अनुसार नेपालबाट हराएर विदेश पुगेको र औपचारिक रूपमा नेपाल फर्काइएको पहिलो मूर्ति यो उमामहेश्वर हो। यो मूर्ति सबै प्रक्रिया पूरा गरेर सन् 2001 नेपाल ल्याइएको हो। नेपालमा अफिसियल्ली फर्काइएको मूर्ति हो यो, खनालले भन्नुभयो। हराएका अरू मूर्ति फर्काउन सकिएको छैन। नेपाली साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका लैनसिंह वाङदेनले लेखेको पुस्तक स्टोलन इमेजेस अफ नेपाल 1989 प्रकाशित भएपछि यो मूर्ति नेपालमा फर्काइएको हो। उमामहेश्वर ललिता शानमा बसेका छन्। कैलाश पर्वतमा बाघको छालामाथि बसेका शिव, कानमा मुन्द्रा, घाँटीमा नेकलेस, चूरा, ताज लगायतका गहनामा सजिएका छन्। पार्वती उनीसँगै टाँसिएर बसेकी छिन्। खनालका अनुसार उमा महेश्वरको मूर्ति नेपाल फर्काइए पनि अरू थुप्रै मूर्ति कहाँ छन् भन्ने बारेमा जानकारी नै छैन। वाङदेलले उल्लेख गरे अनुसार पाटनको कुम्बेश्वर कुन्तीबाही चैत्यबाट छैठौं शताब्दीमा बनेको बसिरहेका बुद्धको मूर्ति चोरी भएको थियो। यस्तै सूर्य भगवानको मूर्ति पाटनको सौगलबाट 1985 हराएको थियो। पाटनकै गहिटीबाट 10 शताब्दीमा बनेको उमामहेश्वरको मन्दिर सन् 1960 बीचतिर हराएको थियो। नकबाही पाटनबाट 10 शताब्दीमा बनेको उभिएको बुद्धको मूर्ति 1970 चोरिएको थियो भने कुम्बेश्वरबाटै 14 शताब्दीमा बनेको महेश्वरको मूर्ति 1985 अक्टोबरमा हराएको वाङदेलले उल्लेख गर्नुभएको छ। यसैगरी पाटनबाट कहिले कति मूर्ति चोरिए भनेर पनि आज अन्नपूर्ण पोस्टले खबर छापेको छ। मूर्ति चोरिन्छन् भेटिँदैनन्। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं उज्यालो फल्चामा। अब भने फेरि पनि अर्को एउटा गीत सुन्ने बेला भएको छ, त्यसपछि फेरि पनि आउँछौ।
भेटिनु र छुट्टिनु
संसारको रित हो, त्यही भएर हामी भेटिन्छौँ पनि छुटिन्छौँ पनि। आज भने भेट्ने पालो भएको छ, एकैछिनपछि छुट्नुपर्ने हुन्छ। तर छुट्नुभन्दा अगाडि केही रमाइला कुराकानीहरू हामी गरौँ। उज्यालो फल्साको साथमा हुनुहुन्छ र उज्यालो फल्साको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झन्डै 8 बजेसम्म रहन्छौँ। अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने आउँछौँ, बिहान सधैँ आउँछौँ कायाकैरनपछि। आज भने तपाईँको साथमा छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ सङ्घर्ष विष्टले।
आजको बजार
आजको बजारको पालो भएको छ, भान्सामा पस्ने बेला भएको छ। भान्सामा पस्नुभन्दा अगाडि आज तरकारीको भाव सम्बन्धी जानकारी के होला भनेर लागेको पनि हुन सक्छ। तरकारीको भावको कुरा गर्नुपर्दा चाहिँ सुकेको प्याज अझै महँगो हुने क्रममै चलिरहेको छ। सुकेको प्याज आज किलोमा 15 रुपियाँ बढेर किलोको 225 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले यसै भनेको छ भने आज बजारमा भिन्डी पनि महँगो भएको छ। 26.09% भाव बढेर भिन्डी किलोको 145 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने पाकेको पर्सी किलोमा 10 रुपियाँ बढेर 65 रुपियाँ खुद्रा मूल्यमा पुगेको छ। अरू तरकारीको भाव भने आज घटेको छ। बजारमा आज भाव घटेको तरकारीमा सानो गोलभेडा पनि भाव घटेर 65 रुपियाँ खुद्रा मूल्यमा झरेको छ भने आज गाजर 130 रुपियाँ छ लोकल गाजर। तराईको गाजर चाहिँ 105 रुपियाँ छ, भाव घटेको छ। यस्तै भन्दा पनि भाव घटेर किलोको 75 रुपियाँ छ भने स्थानीय काउली 125 रुपियाँ छ, अनि तराईको काउली किलोको 105 रुपियाँ खुद्रा मूल्य तोकिएको छ तरकारीको भाव घटेर। यस्तै हरियो प्याजको भाव पनि आज घटेको छ, 125 रुपियाँ खुद्रा मूल्यमा झरेको छ। हिजो चाहिँ 145 रुपियाँ खुद्रा मूल्य तोकिएको थियो। यस्तै ब्रोकाउलीको भाव पनि घटेको छ, किलोमा 20 रुपियाँ घटेर 105 रुपियाँ खुद्रा मूल्यमा झरेको छ भने बजारमा आज गान्टेमुला पनि 10 रुपियाँ भाव घटेर 65 रुपियाँ खुद्रा मूल्यमा झरेको छ। यस्तै अरू तरकारीको भाव भने हिजो जस्तै रहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। बजारमा आज रातो आलु किलोको 65-70 रुपियाँ, रातो भारतीय आलु चाहिँ किलोको 55 रुपियाँ छ भने सेतो आलु 55 रुपियाँ खुद्रा मूल्य तोकिएको भनेर समितिले जनाएको छ। यस्तै मूला किलोको 75 रुपियाँ, भन्टा 65 रुपियाँ, बोडी किलोको 85 रुपियाँ, मटरकोसा 105 रुपियाँ, अनि घिउ सिमी किलोको 145 रुपियाँ छ भनेदेखि टाटे सिमी चाहिँ 115 रुपियाँ छ, अनि करेला किलोको 105 रुपियाँ तोकिँदा खुद्रा मूल्य तोकिँदा लौका चाहिँ 85 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चाको साथमा हामी सधैँ आउँछौँ। मैले जति बेला पनि बारम्बार यही भन्ने गरेकी छु, कति यही कुरा दोहोऱ्याइरहेको होला भन्ने पनि लाग्न सक्छ। तपाईँले भर्खरै रेडियो अन गर्नुभएको छ भने यो कुरा एकचोटि मात्रै सुन्न पाउनुहुन्छ, त्यही भएर पनि मैले बारम्बार दोहोऱ्याउने गरेको छु। हामी सधैँ आउँछौँ बिहान 6:30 बजेदेखि झन्डै 8 बजेसम्म रहन्छौँ, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौँ।
आजका पाहुना
नेपालमा कुल जनसङ्ख्या मध्ये 51.5% महिला रहेकामा निजामती सेवामा महिला कर्मचारीको उपस्थिति झण्डै 18% मात्रै रहेको अध्ययनले देखाएको छ। जनसङ्ख्याको तुलनामा नेतृत्व र निर्णायक तहमा महिलाको उपस्थिति अझै कम नै रहेको पाइन्छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले सबैभन्दा धेरै स्वास्थ्यमा 41.63%, विविधमा 39.22%, परराष्ट्रमा 18, इन्जिनियरिङमा 7.02, वनमा 5.71 र अरू सेवामा 10% महिला छन्। खरदार पदबाट सेवा शुरू गरेर सचिव हुने थोरै हुन्छन्, अझ त्यो पदमा पुग्ने महिलाको संख्या औंलाले गर्न सकिन्छ। एकातिर घर व्यवहार, अर्कोतिर सन्तानसँगै पढाई अनि कार्यस्थलको जिम्मेवारी, तर ती जिम्मेवारी सम्हाल्दै एकै परिवारका 6 दिदीबहिनी निजामती सेवामा प्रवेश गरेको र त्यसमा पनि 3 जना उपसचिव पदमा पुगेको उदाहरण हाम्रै छेउमा छ। भक्तपुर लोकन्थलीकी विष्णु कुमारी भट्टराई र कटुन्जेकी रमा भट्टराई अहिले उपसचिव पदमा रहेर घरसँगै देशको प्रशासन हाँकिरहनु भएको छ। उज्यालो फल्चाको आजका पाहुनामा उनै 6 दिदी दिदी बहिनी मध्ये दुई दिदी बहिनी हामीसँग हुनुहुन्छ। उज्यालो फल्चामा आज हामीसँग एकजना होइन दुईजना पाहुना हुनुहुन्छ, विष्णु कुमारी भट्टराई अनि त्यसपछि रमा भट्टराई हुनुहुन्छ। दुवैजनालाई स्वागत छ।
हस् नमस्कार।
धन्यवाद। नमस्कार।
साह्रै व्यस्त हुनुहुन्छ विष्णुजी पनि, व्यस्त त हुनुहुन्छ तर पनि रमाजी धेरै व्यस्त हुनुहुन्छ आजकल।
हजुर, व्यस्तता छ। म सामाजिक सुरक्षा कोषमा निर्देशकको रूपमा कार्यरत छु। अहिले सामाजिक सुरक्षाको इस्यु देशव्यापी रूपमा एकदमै जल्दो बल्दो इस्यु हो। त्यसमा त्यो पदमा प्रवक्ता पनि भएर काम गर्दा व्यस्तताको त कुरै नगरौँ।
फोनको घन्टी जति बेला नि बजिरहन्छ।
जति बेला पनि।
विष्णुजीको के छ?
म राष्ट्रिय पुननिर्माण प्राधिकरणमा छु। त्यहाँ मैले यो आय आर्जन प्रवर्धन तथा सामाजिक समावेशीकरण शाखाको काम गर्छु। खास गरी भूकम्प प्रभावित जिल्लाहरूमा लाइभलीहुडको प्रोग्रामहरू सञ्चालन गर्ने काम मेरो हो। मेरो चाहिँ अहिले कस्तो छ भने आफ्नो हिसाबले मैले व्यवस्थापन गर्न सक्छु। व्यस्त त अब धेरै छ, भूकम्प पीडित, भूकम्प प्रभावित महिला दिदीबहिनीहरू, पिछडिएको वर्ग, दलित, एकल महिलाहरू, विधवा महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई कार्यक्रम लिएर जाने विषयमा मैले अलिकति एनालाइसिस गरेर लिएर जानुपर्ने हुन्छ। कार्यक्रम लिएर जिल्ला जिल्लामा जानुपर्ने हुँदाखेरि मेरो चाहिँ व्यवस्थापन गरेर सहज रूपले कार्यक्रम गर्न सक्ने अवस्था छ।
हामीले आज चाहिँ दुईजना पाहुना किन पनि लियौँ भन्दाखेरि, अहिले जुन पछिल्लो समय महिला हिंसा विरुद्धको 16 दिने अभियान पनि चलिरहेको छ, यो अभियानको क्रममा चाहिँ हिंसाका कुराहरू, दुःखका कुराहरू धेरै आउँछन्, तर तपाईँहरूबाट चाहिँ हामीले केही सिक्न सक्छौँ। छजना दिदीबहिनी हुनुहुन्छ, छजना दिदीबहिनी मध्ये सबैजना निजामती सेवामा आबद्ध हुनुहुन्छ। तर आज चाहिँ हामीले अरूलाई समेट्न सकेनौँ। जेठी हुनुहुन्छ विष्णु कुमारी भट्टराई,
हजुर,
अनि त्यसपछि साइली हुनुहुन्छ रमा भट्टराई, दुईजना हामीसँग स्टुडियोमा हुनुहुन्छ। विष्णुजीबाट कुरा सुरु गर्यौँ। धेरै वर्ष भइसक्यो, 49 सालमा चाहिँ अस्थायी सेवाबाट प्रवेश गर्नुभयो।
हजुर, मैले 2049 साल माघको गते, मलाई अहिले याद ठ्याक्कै भएन, माघ महिनाबाट मैले सुरु गरेको हुँ। म एकदमै युवा अवस्था, 18 वर्षको उमेरमा म जागिरमा प्रवेश गरेँ। खास गरेर भन्नुपर्दा मेरो बहिनीहरू, सानो सानो बहिनीहरू, म भर्खरै युवा भइराखेको, मेरो बुबाको चाहना चाहिँ नै मेरो छोरीहरू, सबै छोरीहरू चाहिँ आत्मनिर्भर बनुन्, स्वावलम्बी बनुन् र अरूको आड भरोसामा चाहिँ नै रहने खालका नबनुन् भन्ने मेरो बुवा आमाको चाहिँ चाहना। त्यसपछि त्यही सिलसिलामा महिला विकास कार्यकर्ताको जागिर मैले 49 सालबाट सुरु गरेको, करिब करिब धेरै वर्ष भइसक्यो, अहिले करिब करिब 26-27 वर्ष भइसकेको छ, र त्यति बेलादेखि कार्यरत छु र अहिलेसम्म आइपुग्दाखेरि अब नेपाल सरकारको राष्ट्रिय पुननिर्माण प्राधिकरणको उपसचिव पदमा कार्यरत छु।
रमाजी, साइली छोरी,
हजुर,
दुईटी दिदीलाई पछ्याउँदै तपाईँ पनि यही निजामती सेवामै आउनु भएको छ।
हजुर,
तपाईँको यात्रा चाहिँ कहिलेदेखि सुरु भयो?
मेरो चाहिँ 2057 सालदेखि मैले निजामती सेवामा प्रवेश गरेँ। म 20 वर्षको थिएँ त्यति बेला। खासमा मेरो चाहिँ म म्यानेजमेन्टको विद्यार्थी, अकाउन्टेन्सीहरू राम्रै भएको हिसाबले त्यति बेला अलिकति ब्याङ्किङ सेक्टर अथवा एयरलाइन्सहरूतिर मलाई रुचि थियो, अनि म त्यही पढ्ने तयारीमा, त्यही भनौँ त्यही सेक्टरमा जानुपर्छ भन्ने तयारीमा बस्दा बस्दै दिजुहरू पनि सबैजना लोकसेवा पढिरहेको, के हुँदो रहेछ कस्तो हुँदो रहेछ दिउँ न त जाँच भनेर म चाहिँ सरकारी सेवामै आउँछु भन्ने हिसाबले भन्दा पनि पढ्ने माहौल त्यस्तो थियो घरमा। खासमा दिजुहरू विवाह भएर काठमाडौँ आइसक्नु भएको थियो अनि म पनि पढ्ने सिलसिलामा उहाँहरूसँगै बसेर पढ्दा माहौल नै त्यो भएको हिसाबले मैले उहाँहरूले पढेको कुराहरू सुनेर अनि त्यो गरेँ, मैले धेरै कुरा जानिसकेको थिएँ। अनि त्यसपछि मैले यत्तिकै धेरै तयारी पनि नगरिकन खरदारको परीक्षा दिएको म पास भएँ, अनि त्यहाँपछि म त्यसरी भनौँ न एकदम अचानक म चाहिँ यता आउने त्यस्तो धेरै प्लान अथवा नसोचिकन पनि म यता प्रवेश गरेँ। प्रवेश गरेर काम गर्दै जाँदा चाहिँ मलाई जस्तै मेरो रुचि पनि मलाई मिल्ने जस्तै लाग्यो, अनि म त्यहाँपछि खरदार पछाडि अब अधिकृतमा पनि हामी तीनजना दिदीबहिनीले एकैपल्ट नाम निकालेका थियौँ अनि त्यसपछि अहिले म पनि उपसचिवको पदसम्म यसरी आइपुगेँ. तर अहिले मैले रोजेको बाटो ठिक रहेछ भन्ने निष्कर्षमा पुगेको छु.
घरमा जुन पढाइको माहौल थियो त्यसबाट तपाईँ यतातिर आकर्षित हुनुभयो. विष्णुजी चाहिँ बुवा पनि निजामती सेवामै हुनुहुन्थ्यो, बुवाकै प्रभाव पर्यो कि के भयो तपाईँलाई चाहिँ?
खास गरी भन्नुपर्दा अब यसलाई विस्तारमै भनौँ, बुबा नेपाल सरकारको निजामती सेवामा जिल्ला प्रशासन कार्यालयको नायब सुब्बा पदमा कार्यरत हुनुहुन्थ्यो. अनि विभिन्न जिल्लाहरूमा म घरको जेठी छोरीलाई धेरै कुराहरू राम्ररी सिकाउन सकियो, उसलाई अलिकति चाहिँ हामीले राम्रो सही बाटोमा हिँडाउन सक्यौँ भने बहिनीहरू पनि त्यही बाटोमा लाग्छन् भन्ने सायद होला बुवा आमाको त्यो चाहना. अनि मलाई चाहिँ बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो, जुन जुन जिल्लामा बुवा जानुहुन्थ्यो त्यो त्यो जिल्लामा म गएको छु. पहिलोपटक खोटाङमा गएँ, मैले 4 कक्षा 5 कक्षा खोटाङमा पढेँ, दुई वर्ष खोटाङमा पढेँ.
जन्मनुभएको नि खोटाङ?
जन्मिएको खोटाङमा हो. खोटाङमा जन्मिसकेपछि तराई झरियो 36 सालमा. साइली बहिनी जन्मिँदाखेरि हामी झरिसकेका थियौँ. त्यसपछि अनि हामी फेरि केही वर्षपछि बुबाको जागिरसँगै चाहिँ हामी 39 सालमा मलाई लाग्छ हामी खोटाङ गयौँ. अनि 41 सालसम्म हामी त्यहाँ बस्यौँ. 2 वर्ष मैले खोटाङको पञ्चेश्वर प्रावि भन्ने स्कुलमा पढेँ. त्यहाँ पढिसकेपछि अनि बुबाको फेरि अर्को जिल्लामा सरुवा, सप्तरी जिल्लामा सरुवा भयो. अनि 2 वर्ष फेरि म तराई झरेर तराईको जुन हाम्रो घर जहाँ थियो सुनसरी जिल्लाको इनरुवा भन्ने ठाउँमा, इनरुवाको बलाह भन्ने ठाउँमा, त्यहीँको शारदा माविमा म पढेँ. त्यसपछि 6 र 7 कक्षा त्यहाँ पढेपछि 8 कक्षा फेरि म सप्तरी जिल्ला गएर पढेँ. त्यसरी चाहिँ नै मेरो चाहिँ जुन स्कुल जीवन, अनि 9 कक्षा र 10 कक्षा म सिराहा जिल्लाको चाहिँ चन्द्र मावि स्कुलमा मैले त्यहाँबाट एसएलसी गरेँ. विभिन्न जिल्लाहरूमा चाहिँ बुबा जानुभएको र जिल्ला प्रशासन कार्यालयसँगको जुन सामिप्यता, बुबा चाहिँ अब हामी क्वार्टरमा बस्थ्यौँ अनि क्वार्टरमा बस्दाखेरि बुबाले जहिले पनि त्यो सरकारी ड्रेस लगाए, जुन एउटा सरकारी कर्मचारी भएर प्रमुख जिल्ला अधिकारीको छेउमा वरपर भएर सँगसँगै हिँडेको बुबाको जुन त्यो गतिविधि काम गर्ने, ती सबै चाहिँ म बाल्यकालमा मैले प्रत्यक्ष देखेँ. त्यो देखिसकेपछि मलाई लाग्थ्यो कि यो प्रमुख जिल्ला अधिकारी भन्ने चाहिँ नै ठुलो मान्छे हो रहेछ. प्रमुख जिल्ला अधिकारी भनेको राजा जस्तै रहेछ. अब राजा त हामी सानोमा देखेनौँ, सानोमा बच्चा बेलामा राजा जस्तै भन्ने खालको त्यो त्यो छाप चाहिँ बच्चा बेलामा पर्यो. भनिसकेपछि सायद होला त्यो जानी नजानी चाहिँ भित्र कता कता चाहिँ सरकारी जागिरप्रतिको जुन रुचि, एउटा इच्छा जुन, र अनि प्यारेन्टिङ छ नि बुबा आमाहरूले दिनुभएको देखाएको जुन मार्गदर्शन बाटो छ, त्यसलाई चाहिँ जानी नजानी समात्दा समात्दै पछि त्यो रुचि बनेको एउटा चाहिँ हाम्रो चाहिँ त्यसरी चाहिँ यो निजामती सेवामा प्रवेश गरिएको जस्तो मलाई लाग्छ.
अनि आफू प्रवेश गरिसकेपछि अब बहिनीहरूलाई पनि यसैतिर लगाउँछु भन्ने योजना चाहिँ आयो कि?
आयो, धेरै आयो. म त कस्तो भने आफू मभन्दा बहिनीहरू पनि धेरै सानो पनि होइन, हामी धेरै ग्याप पनि छैन. मभन्दा 2 वर्ष अनि अर्को वर्ष बहिनी 2 वर्ष 3 वर्ष यस्तै ग्यापमा हामी दिदी बहिनीहरू छौँ. हामी 6 जनामा थोरै पछाडिको बहिनीहरूको चाहिँ फरक छ. अनि सँगसँगै जस्तो बहिनीहरू हुँदाखेरि म चाहिँ एकदमै गाइड गर्ने के नेतृत्व लिइहाल्ने बहिनीहरू, अनि उनीहरूले चाहिँ बेला बेलामा कस्तो भने अब आमाकै भूमिका जस्तो गर्ने भएपछि त उनीहरूलाई त्यति रुचि हुने भएन. तर पनि दिदीको भूमिका चाहिँ मैले जुन एउटा चाहिँ नेतृत्व गरेर मेरो बहिनीहरू म जस्तै उनी डिसिप्लिन पनि हुनपर्छ, त्यसपछि चाहिँ नि पढ्नुपर्छ, राम्रो हुनुपर्छ, असल हुनुपर्छ, यो भन्ने खालको चाहिँ म बार बार बहिनीहरूलाई सिकाउने र कहिलेकाहीँ चाहिँ अलि बढी अनुशासन पनि मैले चाहिँ सिकाउने.
त्यो रमाजीलाई कस्तो लाग्थ्यो केही भन्नु खोज्दै हुनुहुन्छ?
त्यस्तो खालको एकदम कडा गरे जस्तो त्यस्तो खालको त कहिले पनि लाग्दैन थियो. तर फेरि हामी धेरै केटाहरू हौँ, दिजुले अघि नै भन्नुभयो, दिजु चाहिँ प्रायः बाहिर बाबासँगै बाहिर बाहिर जाने, अनि हामी चाहिँ प्रायः घरमा मम्मीसँग घरमा बस्ने. अलिक ठुलो भएपछि, सानो केटाहरू हुँदा चाहिँ सँगसँगै लिएर हिँड्नुभयो, त्यहाँपछि अलिक ठुलो भएपछि चाहिँ मम्मीसँगै बसियो धेरै. त्यो हिसाबले पनि र अनि त्यस्तै अलिकति धेरै फ्रेन्डली एकदम त्यस्तो भन दिजुको अलिकति गाइडेन्स त्यस्तो खालको हुन्थ्यो हजुर त्यो हिसाबले पनि त्यस्तो अरू त केही पनि लागेन तर एकदम सिक्ने कुराहरू त्यस्तो चाहिँ दिजुबाट हामीले धेरै कुरा सिक्ने त्यस्तो हुन्थ्यो सिकाउनु हुन्थ्यो
तपाईँको जन्म चाहिँ सुनसरी
हजुर मेरो सुनसरीमा
खोटाङ दिदी जन्मेको ठाउँमा पुग्नु भएको छ
म अहिलेसम्म अनफर्चुनेटली पुगेको छुइनँ तर मलाई एकदम पुग्न मन लागेको छ जाहिरको सिलसिलामा कुनै दिन पुगिन्छ
अब अलिकति अगाडि बढौँ है हामी सरकारी सेवामा निजामती सेवामा नाम निकाल्नु भयो त्यसपछि पारिवारिक सम्बन्धको कुराहरू पनि आउँछ कति वर्षपछि चाहिँ विवाह गर्नुभयो विष्णुजीले
मेरो 2051 सालमा विवाह भएको हो म 20 वर्षको थिएँ र पढाइको सिलसिलामा कुरा गर्ने हो भने मैले इन्टर सकेको थिइनँ पढ्दै नै थिएँ पढ्दा पढ्दै र फेरि म जब गरिराखेको थिएँ त्यति बेला म महिला विकास कार्यकर्ता भएर चाहिँ जिल्लाहरूमा काम गरिरहेको थिएँ धनकुटामा काम गरेँ सप्तरीमा काम गरेँ महिला विकास कार्यकर्ता एउटा जागिर पनि थियो सँगसँगै त्यसपछि विवाह गरेँ पढाइ सकिसकेको थिएन इन्टर्न गर्दै थिएँ
आफ्नै क्षेत्रमा लागेकैसँग बिहे गर्नुभयो कि भयो
त्यति बेला चाहिँ उहाँको जागिर चाहिँ नि थिएन जागिर थिएन पहिला जागिर थियो त्यसपछि बिचमा चाहिँ जागिर नभएको अवस्थामा विवाह गऱ्यौँ र विवाह भएको एक वर्षपछि उहाँले पनि संसद सेवाको शाखा अधिकृतमा नाम निकालेर अनि उहाँ चाहिँ जागिरमा प्रवेश गर्नुभयो म चाहिँ त्यति बेला म जागिर थियो मेरो चाहिँ जागिर नै थियो महिला विकास कार्यकर्ताको जागिर थियो र केही वर्षपछि फेरि मैले त्यो जागिर छोडेँ 55 सालमा मैले त्यो जागिर छोडेँ त्यस्तो छ जागिरको अवस्था
रमाजीले चाहिँ
मैले चाहिँ मेरो विवाह हुँदा मैले ठक्कै त्यो खरदारको जाँच दिइसकेपछि विवाह भएको र रिजल्ट निस्किँदा भनौँ न बिए भइसकेपछि रिजल्ट निस्किँदाखेरि पास भएको थियो भने मेरो श्रीमान चाहिँ त्यति बेला अघिल्लो वर्ष शाखा अधिकृतमा पास गर्नुभएको थियो उहाँले
छोरी मान्छेले किन काम गर्नु पर्यो विवाह गरिसकेपछि घर सम्हाल्ने भन्ने कुराहरू पनि आउँथे तपाईँहरूको जीवनमा चाहिँ के भयो त्यस्तो
त्यस्तो भनौँ न पढ्नु अब बिए भयो सक्यो पढ्नु पर्दैन जाहिर खानु पर्दैन भन्ने खालको चाहिँ कहिल्यै पनि दिमागमै आएन त्यो एउटा के थियो भने विवाह चाहिँ हामी धेरैजना छोरी भएको हिसाबले पनि बाबा मम्मीले अलि हतार गरेर छिटो छिटो सबै छोरी एकैपल्ट हुर्किन्छन् पछि फेरि गाह्रो हुन्छ एउटा सामाजिक मूल्य मान्यता पनि छ नि त्यो हिसाबले विवाह गर्न अलि हतार गर्ने तर विवाह गरेपछि भने पढाइको विषयमा चाहिँ चासो राखिराख्ने तिमीहरू पढ्न पाएन भने बरु हामी खर्च दिएर भए पनि पढाउँछौ पढ्न चाहिँ पढ भन्ने खालको अनि फेरि अलि आफै पढिराखेको केटा होइन पढ्ने खालको केटा खोजेपछि पढ्न पाउँछन् भन्ने खालको त्यो भएर पनि हुनसक्छ अलि व्यापारीतिर अलि हुन्छ नि त्यस्तो खालको कहिले पनि उहाँहरूको चाहना नै थिएन ज्वाइँ खोज्ने क्रममा एकदम पढ्ने र पढिरहेको खालको भयो भने छोरीहरूले पनि पढ्न पाउँछन् भन्ने थियो अनि हाम्रो बाबाले चाहिँ के विश्वास गर्ने भने अनुशासित हुन्छ सरकारी कर्मचारीहरूको जीवन स्तर पनि एकनाशको हुन्छ सिम्पल हुन्छ अनि एउटा अनुशासित हुन्छ मर्यादित टाइपको हुन्छ भन्ने खालको भएर पनि अलिकति त्यो अब पढ्नु पर्दैन सकियो पढाइ अब चाहिँ यही घर सम्हालेर बस्ने बालबच्चा हुर्काएर बस्ने भन्ने खालको चाहिँ दिमागमा कहिल्यै आएन बरु विवाह हुँदाखेरि पनि अब मैले पढाइ कन्टिन्यू गर्न पाउँछु पाउँदिनँ भन्ने खालको त भएन पढ्छु नै भन्ने थियो अनि बच्चा जन्मिँदाखेरि मेरो ठुलो छोरी जन्मिँदाखेरि मेरो चाहिँ म बल्ल ब्याचलर पनि मैले गरेको थिइनँ अनि त्यति बेला चाहिँ मैले अब ला बच्चा जन्मेपछि मैले पढ्न पाउँदिनँ होला भनेर बच्चा 5 महिनाको भएपछि मैले मेरा त्यो सबै पढाइ रोकिएको जस्तै डिस्टर्ब भयो नि यता लोकसेवा पनि पढ्न थालेको थिएँ त्यति बेला चाहिँ केही पढाइ कलेजको चाहिँ कोर्सहरू केही छोडेर अनि लोकसेवा पढेको त्यो गर्दा बिबिएस सकिएको थिएन अनि बच्चा 5 महिनाको भएपछिदेखि मैले फेरि आफ्नो पढाइलाई चाहिँ कन्टिन्यू चाहिँ अगाडि बढाएँ अब त्यसमा परिवारको सहयोग आफ्नो आत्मविश्वास त्यो कुराहरूले नै काम गरेको
पोलिसी इम्प्लिमेन्टेसनमा एमफिल पनि गर्नुभएको छ
हजुर
नर्वेमा गएर गर्नुभयो दुवैजनाले ल पनि पढ्नु भएको छ
हजुर
लतिर पनि कसरी आकर्षित हुनुभयो कानुन विषय कानुनबारे अब यो विषयगत कुराहरू चाहिन्छ यो निजामती सेवामा लागेपछि भन्ने भयो कि अथवा केले चाहिँ यो कानुन पढ्नलाई आकर्षित गर्यो विष्णुजी
खास गरी म उद्योग मन्त्रालयमा शाखा अधिकृतको पदमा कार्यरत थिएँ होइन औद्योगिक प्रवर्धन शाखामा काम गर्थेँ त्यहाँ चाहिँ यो इन्टेलेक्चुअल प्रोपर्टी भन्ने एउटा विषय छ क्या बौद्धिक सम्पत्ति सम्बन्धी विषय छ अनि त्यो भित्र पनि धेरै विधाहरू छन् त्यो भित्रका ती धेरै विधाहरू छन्। तर नेपालमा चाहिँ यसको कानुन चाहिँ नेपाल ट्रेडमार्क जुन ऐन 2022 पेटेन्ट ट्रेडमार्क ऐन 2022 बनेको छ, तर त्यसको त्यति धेरै चाहिँ व्यापक रूपमा चाहिँ गएको छैन। किनभने नेपाल कला साहित्य सङ्गीत होइन सिर्जना यो सानो र विविधता जैविक विविधता र विविध किसिमको सांस्कृतिक लगायतका होइन सामाजिक हाम्रा चाहिँ रहन सहन प्रथा परम्पराहरू विविध कुराहरूले चाहिँ यति धेरै व्यापक छ, तर चाहिँ ती कुराहरू चाहिँ कानुनमा पनि प्रावधान त्यति अगाडि बनिसकेको छ तर व्यापक रूपमा प्रचार प्रसार भएर पनि आइरहेको पनि छैन। यो वास्तवमा एकदमै उजागर गर्नुपर्ने विषय रहेछ र यसको यसको चाहिँ यसको विषयमा चाहिँ नै यो त कानुनको एउटा विधा पनि हो रहेछ होइन, इन्टरनेसनल त यसको पढाइ पनि हुने, एकाएक यो विषयप्रति एकदम लगाव लाग्यो। त्यसपछि यो पढ्छु भन्ने लागिरहेको थियो। त्यही सन्दर्भमा चाहिँ म 2071 साल माघमा चाहिँ सोलुखुम्बु जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भएर म गएँ। त्यहाँ गइसकेपछि त हामीले त धेरै कानुनहरूको कार्यान्वयन गर्नुपर्ने हुन्छ, कानुन त एकदमै यो त अनिवार्य विषय रहेछ भन्ने भइसकेपछि कानुन चाहिँ हामीले एउटा चाहिँ यो आधारभूत सब्जेक्ट हो, विदेशमा अन्तर्राष्ट्रिय स्तरमा कानुनलाई एउटा आधारभूत सब्जेक्टको रूपमा लिएर चाहिँ हरेक व्यक्तिहरूले आफ्नो देशको कानुनको बारेमा चाहिँ जानेको हुन्छ, हामी कहाँ चाहिँ रुचि भएकोहरूले मात्र पढ्ने त्यस्तो किसिमको चाहिँ भइरहेको हुँदाखेरि कानुन चाहिँ पढ्नुपर्छ। यो चाहिँ एउटा देशभित्रका कानुनका बारेमा जानकारी हासिल गर्नु चाहिँ एउटा हामीले चाहिँ जरुरी छ, यो आवश्यक छ भन्ने लागिसकेपछि चाहिँ अनि मैले चाहिँ यो कानुन विषयमा जोइन गरेँ। त्यही साथसाथैमा सर भएर गृह मन्त्रालयमा आएँ। गृह मन्त्रालयमा आएपछि कानुन शाखामा चाहिँ बसेर काम गर्ने अवसर प्राप्त भयो मलाई। त्यहाँ बसिसकेपछि चाहिँ जुन कानुनका जति पनि यो अब अदालतले फैसला गरेको हुन्छ नि, अदालतले गरेको फैसला कार्यान्वयनको कन्डिसन हेर्ने हो भने एकदमै फितलो रहेछ, भनेपछि कानुनमा हामी कति पछाडि छौँ भन्ने भयो। त्यो ती कुराहरूले पनि मलाई चाहिँ कानुन पढ्नको लागि चाहिँ मलाई प्रेरित गर्यो यी विषयहरू बुझिसकेपछि।
रमाजीले नि गर्नुभएको छ?
हजुर पढाएको छु। त्यो चाहिँ मैले एमफिल गरेर फर्किएपछि नर्वेबाट फर्किएपछि उपसचिव पढेँ, उपसचिव पास गरेँ अनि त्यसपछि अब केही न केही नगरी बस्दा त फेरि पढाइको लाइन छुट्छ भन्ने हिसाबले के विषय पढ्ने भन्दा छान्दा कानुन नै रोजेँ। त्यो कानुन किन रोजेँ भन्ने सन्दर्भमा निजामती सेवा भनेको नै कानुनबाट चल्ने हरेक कुरा काम हाम्रो कार्य सम्पादनको आधार भनेको कानुन हो। त्यसले गर्दा कानुनको व्याख्या गर्ने कानुन बुझ्न सक्ने क्षमता जति हामी माथिल्लो पदमा जाँदै गऱ्यौँ डिसिजन गर्ने लेभलमा जाँदै गऱ्यौँ त्यति चाहिँ त्यो जरुरी हुन्छ भन्ने हिसाबले निजामती कर्मचारीको लागि त कानुन त एकदमै अनिवार्य विषय हो भन्ने चाहिँ लागेर अनि मैले कानुन पढेँ।
भनिन्छ नि पढाइ कहिले पनि सिद्धिँदैन, नमरुन्जेल बाँचुन्जेल पढ्नलाई नयाँ नयाँ कुराहरू आइरहन्छन् होइन। अझै कति पढ्ने मन छ?
पढ्न मन छ। मैले अब कानुनको गत वर्ष कानुन सकिएपछि अब के विषय पढ्ने यसो केही त पढ्नुपर्छ भनेर खोजेँ। त्योमा खोज्दाखेरि इन्टरनेसनल रिलेसन भन्ने विषय राम्रो लाग्यो अनि त्यो पढ्नु पऱ्यो के रहेछ भनेको चाहिँ त्यसमा चाहिँ 80% एटेन्डेन्स चाहिँदो रहेछ जुन चाहिँ अहिले म समय नै निकाल्न सक्दिनँ किनकि म यो विगत 4 वर्षदेखि 1 वर्ष भयो अलि बढी भयो सामाजिक सुरक्षा कोषमा, त्योभन्दा अगाडि वैदेशिक रोजगार विभागमा काम गर्दा म चाहिँ लगभग 12-14 घन्टा अफिसको काममा व्यस्त हुने, त्यसमा सानो बच्चा छ घरमा भनौँ न बच्चा पनि यही बिचमै बच्चा पनि सँगसँगै अर्को दोस्रो बच्चा जन्मियो अब अहिले 2.5 वर्षको छ। त्यसले गर्दा मैले 80% एटेन्डेन्स पुर्याउन सक्दिनँ भनेर अहिले चाहिँ मेरो एकाडेमिकहरूमा कतै पनि म इन्भल्भ छैन, यद्यपि अरू लेख्ने पढ्ने अरू भनौँ कामसँग सम्बन्धित कुराहरू समसामयिक कुराहरू त जारी नै छ।
विष्णुजीको के छ?
मैले पनि यति बेला अध्ययनको लगभग क्रम यति बेला यो खाँतिराखेको छु होइन, अहिले केही छैन तर सोचमा चाहिँ के छ भने अब म थोरै चाहिँ अलिअलि अध्यात्मको क्षेत्रमा म जोडिएको छु अहिले र यो पूर्वीय दर्शन जुन दर्शनको कुरा अध्यात्मको कुराहरू छ नि यो विषयहरू जान्दाखेरि अलिकति आफूलाई एउटा पूर्णताको लागि चाहिँ अध्ययन गर्न जरुरी छ जस्तो बुझेको भएर अब संस्कृत योग अध्यात्मसँग सम्बन्धित विषयहरू खोजिरहेको छु, पढ्न चाहिँ कहिले अवसर जुर छ त्यो पर्खाइमा छु।
हामी अब अलिकति फरक प्रसङ्गतिर जाउँ है, अरूको कुरा नगरौँ आफ्नै कुरा गरौँ। तपाईँहरू अब दुईजनै जागिरे भइसकेपछि के फरक पाउनु भएको छ, अब खर्च माग्ने कुरादेखि लिएर घर चलाउने कुराहरू हुन्छ है, के फरक पार्नु भएको छ आफूमा?
खास गरी हामी महिला होइन, हाम्रो समग्रमा हेर्दाखेरि हामीले हाम्रो समाजलाई हेर्नुपर्छ, हाम्रो वरपर रहनसहन, हाम्रो आफन्तहरू, हाम्रो परिवेशमा कस्तो छ त भन्दाखेरि महिलाहरू सबै चाहिँ सबै हिसाबले होइन आफ्ना सानातिना कामदेखि लिएर आफ्नो लागि जुन आर्थिक जुन व्यवस्थापनको पाटो भयो, खर्च बर्चको कुराहरू, आफ्ना रुचि चाहनाका कुराहरू, त्यसपछि आफ्ना बालबच्चाहरूको लागि आफ्नो घर व्यवस्थापन, यी सबै कुराहरूमा हर हिसाबले पुरुषसँग डिपेन्डेन्स भएको होइन, एकजना पुरुषसँग डिपेन्डेन्स भएको चाहिँ नै देखिन्छ। र बाहिरबाट हेर्दाखेरि महिला ओहो कस्तो एकदम देख्दैखेरि एकदम कति सक्षम जस्तो जुन बाह्य रूपमा देखिन्छ, तर भित्री रूपमा हामी विश्लेषण गरेर हेऱ्यो हरेक कुरामा अर्कोसँग डिपेन्डेन्स छ, रियालिटीमा त ऊ कमजोर भयो नि। त्यसले गर्दाखेरि महिला आफै आत्मनिर्भर हुन एकदम एउटा सक्षम हुनको लागि एकदम जरुरी छ, ताकि भित्री रूपमै बलियो हुन भनेको महिलाले आफ्नो काम आफै गर्न सक्नुपर्छ, आफ्नो खर्चको व्यवस्थापन आफै गर्न सक्नुपर्छ होइन, आफूसँग सम्बन्धित हरेक कुराहरू आफै सक्षमतापूर्वक गर्न सक्यो भने मात्रै महिला सक्षम हुन्छ। र अब फरक चाहिँ हाम्रो चाहिँ हुर्काइमा एउटा के भयो भने हाम्रो हुर्काइमा नै म तिमीहरू छोरी हौ तिमीहरू गर्न सक्दैनौ, तिमीहरू चाहिँ ज्वाइँकै भरमा पर्नुपर्छ बस्नुपर्छ भन्ने खालको हुर्काइ चाहिँ हामीलाई भएन, हामीलाई त्यो खालको हुर्काइ चाहिँ कहिले पनि भएन। आफै गर्नुपर्छ, आफ्नो कामहरू आफै गर्नुपर्छ, आफैले गर्नुपर्छ, आफै कमाउन सक्नुपर्छ, आफू नकमाइकन स्वतन्त्र हुन सक्दैन। र अन्त त मान्छेले अन्तमा पाउने भनेको स्वतन्त्रता हो रहेछ सबैभन्दा बढी। त्यो स्वतन्त्रता पाउनको लागि त आफ्नो लागि जति पनि आवश्यकताहरू छन् आफै पुरा गर्न सक्नुपर्छ, र त्यसैको सिलसिलामा छौँ हामी। जति पनि आफू आत्मनिर्भर छौँ, आफ्नै हिसाबले हामी काम गर्न सक्छौँ, आफ्नो काम गर्न सक्छौँ, स्वतन्त्र छौँ, त्यसको चाहिँ एउटा बेग्लै खालको चाहिँ छुट्टै एउटा सन्तुष्टिको अनुभूति चाहिँ हुने रहेछ।
रमाजी, दिदीले भने जस्तो स्वतन्त्र हुन पाउनु भएको छ?
होइन, धेरै अर्थमा स्वतन्त्र छु, र जस्तै आत्मनिर्भर महिलाहरू स्वतन्त्र हुन्छन्, तर यहाँले भन्नुभयो जस्तो जुन त्यो कम्पेयर गर्ने भन्ने चाहिँ केही समय आफू बेरोजगार भएर बसेको अनि घर परिवारको चाहिँ भनौँ न उनीहरूसँग आश्रित हुन परेको अनि त्यस्तो हुँदा चाहिँ कम्पेयर गर्ने हुँदो रहेछ, तर जब आफ्नो आवश्यकता आफै फिल गर्न थालियो, जब अलिकति भनौँ न 18-20 वर्ष भनेको उमेर त त्यत्रो, त्योभन्दा अगाडि विवाह गर्नुभन्दा अगाडि बाबा मम्मीकै संरक्षणमा थियो त्यस्तो खालको, फेरि हाम्रो बेलामा अहिलेको जस्तो धेरै अपेक्षाहरू पनि हुँदैन थियो, सामान्य चाहिँ जीवन देखि होइन साथीभाइसँग यसो भेटघाट गर्ने गफ गर्न बस्न पाएपछि हाम्रा आवश्यकताहरू पुरा हुन्थे। त्यसले गर्दा अनि फेरि विवाह भएको 6 महिना पछाडि वैशाखमा मेरो विवाह भयो, मेरो वैशाख बिहेको 2 दिन अगाडि मेरो जाँच सकिएको थियो, त्यहाँपछि विवाह भयो अनि भदौमा रिजल्ट निस्कियो, भनेपछि मैले लामो समयसम्म मेरो श्रीमानप्रति चाहिँ आश्रित भएर उहाँको मागेर हुन्छ नि पैसा मागेर खर्च गरेर बस्नुपर्ने खालको अवस्थै भएन। विवाह भएको केही समय त त्यो बिहेकै लुगाफाटा सरसामानले नै पुग्ने हुन्थ्यो नि त, त्यहाँपछि धेरै कुराहरू अपेक्षा गरिराख्नु नपर्ने अवस्थामा आफ्नो पनि जागिर सुरु भयो। त्यसले गर्दा मैले आफैमा चाहिँ त्यो कम्पेयर गर्न पाएको छुइनँ, जहिले आफूले त्यो फिल गरेँ त्यति बेलैदेखि नै कहिले पनि त्यस्तो भर पर्नुपर्ने नै भएन नि, आत्मनिर्भर नै भएर चाहिँ सुरुवातदेखि नै भएको भएर। अनि स्वतन्त्रताको कुरा गर्दाखेरि जस्तै म जागिर खान्छु अथवा मेरो सर्कल मेरो साथीहरू कति जागिर खाने हुनुहुन्छ, त्यो जागिर खानु र आत्मनिर्भर हुनु स्वतन्त्र हुनु पनि फेरि फरक, अलिअलि केही फरक हुन्छ कि नि। जागिर खाने बित्तिकै चाहिँ मान्छे स्वतन्त्र भइहाल्छ आत्मनिर्भर भइहाल्छ भन्ने छैन, उसले उसको जागिरको कमाइमा पनि उसको परिवारको नियन्त्रणहरू भएको कतिपय सर्कलहरूमा देखिन्छ होइन, त्यसले गर्दा यी फरक कुरा हुन्। अब त्यसलाई आफैले कसरी ट्याकल गर्ने भन्ने कुरा पनि हुन्छ, कतिपय आफ्नो नियन्त्रणभन्दा बाहिरका कुराहरू पनि होलान्।
हामी कुराकानीको लगभग अन्तिमतिर आइपुगेका छौँ, तर कुराकानी गर्नुपर्ने धेरै विषयहरू छन्। अब यो तपाईँहरू त कुरा गर्दाखेरि घरमा श्रीमान श्रीमती नै यही सेवामै हुनुहुन्छ, कार्यालयमा पनि जानुपर्ने हुन्छ, एउटै समय जानु पर्यो, भरे बेलुका छुट्टी पनि एउटै समयमा, अझ घरमा सन्तानहरू पनि छन्, कतिको सघाउनुहुन्छ श्रीमानहरूले चाहिँ घरमा?
श्रीमानहरू घरमा सँगै भएको अवस्थामा जस्तै अहिले मेरै सन्दर्भमा कुरा गर्दा त मेरो श्रीमान त लगभग धेरै समय भइसक्यो बाहिर जिल्लामा हुनुहुन्छ, त्यो हिसाबले अरू आफ्नो दैनिकी त आफैले व्यवस्थापन गर्नुपर्ने नै हुन्छ. तर एउटा के भने म आफै कमाउन सक्ने आफै कमाउने भएको भएर मैले चाहिँ जस्तै त्यो म्यानेज घरको कुराहरू म्यानेज गर्न मैले चाहिँ कोही काम गर्ने मान्छेलाई लगाउन सक्छु होइन. त्यो कुराहरूमा म आफै डिसिजन गर्न सक्छु नि. त्यसले गर्दा त्यही हो आत्मनिर्भरताको फाइदा भनेको चाहिँ त्यस्तो सानो अरू कुराहरू मैले आफैले व्यवस्थापन गर्ने. अनि त्यसमा जस्तै श्रीमान नै हुनुभएको बेलामा पनि गराएसी कामहरूमा हुन्छ सरसहयोग हुन्छ त्यही हो कुरा.
विष्णुजीको के छ
यसमा चाहिँ मेरो भनाइ के छ भने खास गरी हामी कामकाजी महिलाहरू कामकाजी महिलाले व्यवस्थापन गर्ने धेरै पक्षहरू छन्. एउटा घरको व्यवस्थापन भयो होइन, परिवारको व्यवस्थापन भयो, त्यसपछि अफिसको व्यवस्थापन भयो. त्यति मात्र होइन, हामी हाम्रो आफ्नो छुट्टै रुचिका विषयहरू पनि हुन्छन्. यी सबै कुराहरूमा चाहिँ हामी एउटा सहज रूपमा लिएर जानलाई चाहिँ कामकाजी महिलालाई गाह्रो छ. महिलाहरू अहिले समग्र रूपमा भन्नुपर्दा महिलाहरू घरबाट बाहिर जुन रूपमा निस्किरहेका छन् त्यही रूपमा बाहिर काम गरिरहेको पुरुषहरूले घर व्यवस्थापनको जिम्मेवारी लिइदिएको मात्रा चाहिँ कम छ. यो चाहिँ के छ भने घरको जिम्मेवारी चाहिँ महिलाकै हो भन्ने नै छ. यो परिवेशमा हामी महिलाहरूलाई गाह्रो छ. तथापि महिला पुरुष दुवैको चाहिँ एउटा सहज सम्बन्धले व्यवस्थापन कतिपय भइरहेको छ र कतिपय ठाउँमा चाहिँ भइ नरहेको अवस्थाहरू छ. त्यसले द्वन्द्वहरू विभेदहरू ल्याइरहेको स्थिति पनि छ, हामीले जताततै सुनि पनि रहेका छौँ. र मेरो यसमा चाहिँ भन्नु के छ भने जति महिलाहरू घरबाट बाहिर निस्किरहेका छन् एउटा परिवारलाई घरलाई होइन सबैलाई चाहिँ एउटा आर्थिक रूपमा चाहिँ आत्मनिर्भर भएर जानको लागि जसरी निस्किरहेका छन् त्यस्तै गरेर बाहिर निस्केर काम गरिरहेको जो पुरुषहरू हुनुहुन्छ उहाँहरूले पनि घरलाई त्यति नै महत्त्व दिनुपर्छ जति महिलाहरूले घरको लागि उहाँ घरको जिम्मेवारी लिनुभएको हुन्छ. त्यसै गरी लियौँ भने अलिकता एउटा चाहिँ सहज रूपमा चाहिँ नि घर परिवार जुन महिला पुरुषको जुन सम्बन्ध त्यो चाहिँ व्यवस्थापन हुन्छ भन्ने
समानताको कुरा पनि
हजुर समानता पनि त्यसले चाहिँ कायम गर्न सक्छ भन्ने मलाई लाग्छ.
छजना दिदी बहिनी हुनुहुन्छ. ठाइली बहिनी अनु है, अनुका श्रीमान बाहेक अरू सबैजना यही पेसामै हुनुहुन्छ तपाईँहरू सबैजना. बिदा पनि एकै दिन मिल्छ सबैजनाको, घुम्न ओर्न जान त सँगै पाइन्छ होला.
हजुर हाम्रो त्यही हुन्छ. हामी अब अरू बेला धेरै भेटघाट भइराख्ने एकअर्काको घरमा गइराख्ने त्यस्तो खालको धेरै भ्याइँदैन कि, ओकेजनमा मात्रै हो त्यसरी घर घरमा जाने भेटुने भनेको. नभए कुनै बिदाको दिन ला आज यस्तो जाउँ भनौँ, अहिले त अब के अरे भनौँ न छ नि सञ्चारको साधनहरू छ, त्यहीँबाट सबै सल्लाह गऱ्यो कसले के व्यवस्थापन गर्ने कसले के व्यवस्थापन गर्ने, अनि बाबा मम्मी सबैजना भएर कतै जाने अथवा कहाँ भेट्ने ल सबैको घर घर गएर भेट्न सम्भव हुँदैन, बाबा मम्मीकोमा त्यहाँ आज भेला हुने है भनौँ, त्यसरी जम्मा भयो त्यो मिलेको छ. जो सबैजनाको लाइन एउटै क्षेत्र एउटै त्यो एकदम डाइभर्सिटी छैन, एकदम भनौँ न एकदम होमोजेनियस छ कि हाम्रो चाहिँ हरेक व्यवहारहरू. त्यो हिसाबले पनि सजिलो छ. हजुर
फुर्सद हुँदाखेरि चाहिँ के गर्नु मन लाग्छ?
म चाहिँ फुर्सद हुँदाखेरि मलाई पढ्न मन लाग्छ. म किताबहरू पढ्छु अनि त्यही हो म्युजिक सुन्ने आदि इत्यादि पनि सामान्यता गरिन्छ, तर मेरो पहिलो प्राथमिकता चाहिँ पुस्तक पढ्ने, खास गरी अब अहिले पछिल्लो समयमा अध्यात्म पनि पढ्छु. नभए बच्चैदेखिको मेरो चाहिँ नोभलहरू पढ्ने, एकदम सानै बच्चा बेलामा पनि म चाहिँ राति लेट नाइटसम्म पढ्ने, अनि बाबा मम्मीले चाहिँ बत्ती बलिरहेछ पढिरहेछ राति रातिसम्म पढ्छ भनेर भन्नुहुन्थ्यो, तर म चाहिँ अरू एक्स्ट्रा किताबहरू पढिरहेको हुन्थेँ. त्यस्तो खालको अवस्था छ भने अनि मलाई लेखनमा पनि रुचि छ. मलाई यसो टाइम भयो भने दिमागमा पनि केही कुराहरू फुरिरहेको हुन्छ, समसामयिक विषयहरूमा केही विश्लेषणात्मक लेखहरू लेख्ने त्यस्तो खालको मलाई रुचि छ.
विष्णुजीलाई
मेरो चाहिँ म म्युजिक सुन्छु, एकदमै मनपर्छ मलाई म्युजिक सुन्ने छ, त्यसपछि पत्र पत्रिका हेर्ने, पुस्तकहरू पढ्ने, र अहिले यति बेला चाहिँ म यो अध्यात्मको क्षेत्रमै जुन केही समाजसेवाको कामहरू गर्छु. खास गरेर चाहिँ नि यो अहिले स्कुलदेखि लिएर जनजनमा चाहिँ नि जुन मेडिटेसनको पार्टमा म अलिकति आबद्ध छु, मेडिटेसनका चाहिँ कक्षाहरू सञ्चालन गर्ने, शिविरहरू सञ्चालन गर्ने विषयहरूमा एउटा त्यो आध्यात्मिक संस्थामा पनि म आबद्ध भएको हुँदाखेरि त्यसको व्यवस्थापनको काममा अहिले त मलाई फुर्सद हुन साथ म त्यही त्यो व्यवस्थापन गर्ने विषयमा चाहिँ अलि बढी मेरो समय जाने गरेको छ अहिले.
हामी तपाईँलाई कार्यक्रमको अन्तिममा एउटा नेपाली गीत सुनाउँछौँ। दुवैजनाको रोजाइमा कुन गीत पर्छ सल्लाह गरेर भन्नुहोस्।
गीतहरू धेरै राम्रा छन्, धेरै छन् राम्रा गीतहरू छन्। मलाई चाहिँ खासमा म चाहिँ यो धेरै अलि एकदम स्लो बिटको गीतहरू त्यस्तो खालको सुन्न रुचाउँछु। अब कस्तो खालको भनौँ, राष्ट्रिय गीत भनौँ कि अथवा धार्मिक आध्यात्मिक होइन त्यस्तो टाइपको गीत कस्तो बजाउनुहुन्छ
तपाईँहरूलाई दुईजनालाई कुन मनपर्छ सल्लाह गर्नुहोस्। जुन भन्नुहुन्छ त्यही
चालिस संसारमा लम्कन्छ भने राष्ट्र गीत पनि राम्रो लाग्छ मलाई। राष्ट्र जुन राष्ट्र गीतहरू सबै नै राम्रो लाग्छ, यो भन्ने भन्दा पनि
मलाई एकदम धेरै गुनगुनाइरहनु। मलाई चाहिँ नारायण गोपालको गीत मनपर्छ, यद्यपि केही छैन मलाई राष्ट्र गीत पनि मनपर्छ, माधव घिमिरेको रचनाको यही गीत सुनौ न त।
यो नेपाली सिरुचाली
हाम्रो स्टुडियोसम्म आइदिनु भयो अनि कुराकानी गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद दिन्छु।
हजुर हस्, यहाँलाई पनि धेरै धन्यवाद हामीलाई आएर बोलाएर यति कुराहरू हाम्रा आन्तरिक व्यक्तिगत कुराहरू सेयर गर्ने मौका दिनुभयो, धेरै धेरै आभारी छौँ।
हस् यहाँप्रति एकदमै हामी आभारी छौँ। हाम्रा कुराहरू आम नेपाली दिदीबहिनी महिलाहरू सबैको लागि चाहिँ समक्ष पुर्याउने जुन अवसर प्रदान गर्नुभयो त्यसको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
यो नेपाली झुक्दैन चाहे रुकोसी सब यो नेपाली रुक्दैन चाहे रुकोसी सब यो नेपाली रुक्दैन कति रतरैको चार कोस जाडी छ
तपाईँतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्सा सुनिरहनु भएको छ अनि उज्यालो पल्साको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौँ। काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्सा सुन्न सक्नुहुन्छ भने हामीलाई 90 मेगाहर्जमै धादिङमा युनिक एफएम र सुनकोसीमा सिन्धुलीमा सुनकोसी एफएमबाट पनि सुन्न सक्नुहुन्छ। यसै गरी चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडिस्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएम, बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर, जाजरकोटमा रेडियो जाजरकोट, रूकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनशेर, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, संखुवासभामा गुरास एफएम, मुगुमा रेडियो खेसमा मालिका, नुवाकोटमा मिक्स एफएम, सिमीकोटमा होमला सिमीकोटमा रेडियो कैलाश, पाल्पामा रेडियो मुक्तिनाथ अनि जाजरकोटमा रेडियो हाम्रो पाइलाबाट हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। भर्खरै हामीले आजका हाम्रा पाहुनामा दुईजना उपसचिव दिदी बहिनी भक्तपुर लोकन्थलीकी विष्णु कुमारी भट्टराई र कटुन्जेकी रमा भट्टराईसँगको भलाकुसारीपछि उहाँहरूकै रोजाईमा गीत सुन्यौं। यो सँगसँगै उज्यालो फल्चाको आजको समय सकिएको छ। हामीलाई सुन्न छुटाउनु भएको छ भने फुर्सदको समयमा उज्यालो अनलाइन .com गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। आज हामीले विश्व इतिहासमा आजको दिन सिप्र रोजगारीमा अछाममा स्टेशनरी पसल खोलेर बस्नुभएकी इन्दिरा रेग्मीको अनुभव, आजका पाहुनामा दुई उपसचिव दिदी बहिनी भक्तपुर लोकन्थलीकी विष्णु कुमारी भट्टराई र कटुन्जेकी रमा भट्टराईसँगको भलाकुसारी, मीडियामा आजको बजार अनि गीत सुन्यौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना ने उपाने, प्राविधिक साथी संघर्ष विष्ट र झण्डै डेढ घण्टा मलाई साथ दिने तपाईंलाई पनि धेरै धन्यवाद दिन्छौं। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्चाको नयाँ अंकको साथमा आउनेछौ। आजलाई सजना तिमल सिन्हा बिदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।